अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
खुला सिमानाले नेपालगञ्जमा बालबालिका जोखिम, एक वर्षमा 130 बढी बालबालिकाको उद्धार।
शीतलहरले बाँकेमा आलु र टमाटरमा डडुवा रोगको संक्रमण, विदेश बसेर जाजरकोट अस्पतालमा एक वर्षदेखि जागिर खाँदै।
बहुद्देशीय आयोजना भेरीबबई डाइभर्सनको विकास हेर्नेको घुइँचो, सुर्खेतमा बहुमूल्य पत्थर प्रशोधन सुरु।
र त्रिवीबाट सम्बन्धन प्राप्त मध्यपश्चिमका 10 क्याम्पसलाई आङ्गिक मान्यता दिँदै जाजरकोटको भेरी नगरपालिकाका निर्णय अलपत्र।
यस क्षेत्रका पुराना चिर परिचित दक्ष र अनुभवी 45 वर्षदेखि सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी गोलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पथरी, थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगञ्ज बाँके।
सम्पर्क नम्बर 081-520-872 र 98-580-21-872।
पश्चिम डायरीको सुरुमा खुल्ला सिमानाले नेपालगञ्जमा बालबालिका जोखिम, एक वर्षमा 130 भन्दा बढी बालबालिकाको उद्धार गरिएको खबर रहेको छ। सौतेनी आमा र बाबुले बेवास्ता र दैनिक कुटपिट गर्न थालेपछि नवलप्रासीका 14 वर्षीय उस्मान अन्सारी जेठ अन्तिम साता घरबाट निस्किनुभयो। उहाँ केही समय नेपालगञ्जमा अलपत्र परेको उहाँ असार 22 गते नेपाल भारत सीमा जमुनाबाट भारत छिर्न लाग्दा उद्धार गरियो। उहाँलाई करिब एक साता यहाँस्थित बाल हेल्पलाइनमा राखेर संस्थाले पारिवारिक पुनर्मिलन गराएको हो। सप्तरी तिरहुत 3 11 वर्षीय ओमप्रकाश यादवका बाबु केही वर्षदेखि वैदेशिक रोजगारीका क्रममा दुबईमा हुनुहुन्छ। आमाको उपचारको क्रममा मृत्यु भयो। एक महिना अघि मजदुरीका लागि भारत जाने क्रममा जमुनाबाटै उहाँको उद्धार गरियो। खुल्ला सीमाका कारण बालबालिकालाई भारत जान सहज छ। प्रहरी र बालबालिका क्षेत्रमा कार्यरत निकायले वर्षेनी बालबालिकालाई जोखिमपूर्ण काम गर्न भारत जाँदै गर्दा उद्धार गरेर परिवारमा पठाउने गरेका छन्। एक वर्षमा 73 बालिका र 61 बालकको उद्धार गरिएको सिविनका नेपालगञ्ज प्रमुख सिद्धराज पनिरुले बताउनु भएको छ। उहाँका अनुसार 50 बालबालिकालाई सीमानाकाबाटै उद्धार गरिएको हो। कान्तिपुरमा कृष्णप्रसाद गौतमले खबर लेख्नु भएको छ।
बाँकेका किसानले लगाएको आलु र टमाटरमा डडुवा रोगको प्रकोप फैलिएको छ। रोग लागेर आलु र टमाटरका बिरुवा मर्न थालेपछि किसान निकै तनावमा छन्। हुस्सुका कारण आलु र टमाटरमा डडुवा रोगको प्रकोप फैलिएको खजुरा गाउँपालिका 2 सीतापुरका गेहेन्द्र धितालले बताउनुभयो। आफूले 15 कट्ठा जमिनमा लगाएको आलु र टमाटर डडुवा रोगका कारण सखा पर्दै गएको उहाँले गुनासो गर्नुभयो। बाँकेमा किसानले लगाएको आलु र टमाटरमा 50% क्षेत्रफलमा डडुवा रोगको प्रकोप फैलिइसकेको छ। जिल्ला कृषि विकास कार्यालयका प्राविधिकले दिएको सल्लाह अनुसार नै ढुसी नाशक विषादी प्रयोग गरे पनि प्रकोप नियन्त्रणमा नआएको किसानको गुनासो छ। खगेन्द्र दाहालले सद्भाव दैनिकमा खबर लेख्नु भएको छ।
सुन्दै अचम्म लाग्न सक्छ, अमेरिका बसेर जाजरकोटमा जागिर कसरी सम्भव होला। तर जिल्ला अस्पताल जाजरकोटमा कार्यरत मेडिकल अधिकृत डाक्टर निशराज बस्नेतले विगत एक वर्षदेखि अमेरिका बसेर यहाँको सरकारी जागिर गरिरहेको पाइएको छ। स्थानीय प्रशासनले छड्के अनुगमन गर्दा यस्तो अनियमितता फेला परेको हो। उहाँ गत वर्ष अमेरिका जानुभएको हो। 2073 अन्त्यसम्म उहाँको 19.5 दिन सञ्चित बिरामी बिदा थियो। 2074 वैशाख यता दुईपटक आएर हाजिरी गरेर उहाँ पुनः अमेरिका फर्किनु भएको छ। यस वर्ष वैशाख 25 जेठ 4 गतेसम्म 11 दिन हाजिर गरेर फर्किनु भएको हो। पुनः कार्तिक 6 गतेदेखि हाजिर हुनुभएका उहाँ 21 गतेसम्म 16 दिन जिल्ला अस्पतालमा बसेर काम गरेको हाजिरी रेकर्डमा उल्लेख छ। अमेरिका बसेर जिल्ला अस्पतालमा जागिर अन्नपूर्ण पोस्टमा राजेन्द्र कार्कीले खबर लेख्नु भएको छ।
नेपाल प्रहरीका जागिरी नेपालगञ्ज गणेशपुरका रबिन खड्कालाई धेरै अघिदेखि एउटा उत्सुकता थियो, मेसिनबाट सुरुङ खनिन्छ भन्छन् कस्तो होला। उहाँ यही उत्सुकता मेट्न घरविदामा आएको बेला मोटरसाइकल चढेर निर्माण स्थल सुर्खेत हात्तीखालमै पुग्नुभयो। ओहो, यो त गजबको कुरा रहेछ। सुरुङको मुखैमा फोटो खिच्दै गरेका उहाँले भन्नुभयो, विकास त यसरी पो गर्नुपर्छ। नेपाली सिनेमा कार्यरत उहाँका साथी सुर्खेत घुमखरेका सम्राट खत्री पनि सुरुङ देखेर अचम्म मानिरहनु भएको थियो। डाइभर्सनको प्रभावित क्षेत्र ड्याम साइडमा घर भए पनि उहाँ समय नमिल्दा निर्माण स्थल पुग्न सक्नु भएको थिएन। चिने जानेका साथीहरूले एकपटक त भेरी डाइभर्सन पुग्नै पर्छ भनेपछि विदामा आएको बेला यता आए। उहाँले भन्नुभयो, कामको गति र शैली हेर्दा नेपालमा पनि यसरी काम हुँदो रहेछ भनेर अचम्म लाग्यो। भेरीको पानी बबईमा मिसाएर एकैपटक विद्युत सिँचाइ सुविधा उपलब्ध गराउने बहुद्देश्यीय यो आयोजनाले विकासको मार्ग मात्र कोरेको छैन, पछिल्लो समय आन्तरिक पर्यटकलाई समेत लोभ्याउन थालेको छ। नेपालमा पहिलोपटक भित्रिएको मेसिनबाट सुरुङ खन्ने प्रविधि टिबिएम टनेल बोरिङ मेसिन हेर्नको लागि दैनिक 100 व्यक्ति हात्तीखाल पुग्छन्। करेन्द्र सेजुवालले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
यता सुर्खेतमा दक्ष जनशक्तिको अभावमा थन्किएका बहुमूल्य पत्थर प्रशोधन गर्ने मेसिन खरिद गरेको 9 महिनापछि सञ्चालनमा ल्याइएको छ। घरेलु तथा साना उद्योग विकास समिति अन्तर्गत बहुमूल्य पत्थर प्रशोधन गर्ने र तिनको आकार नाप्ने मेसिन सञ्चालनमा आएसँगै प्रशोधनको काम पनि सुरु भएको हो। 9 महिना अघि यी मेसिन सुर्खेत ल्याइएको थियो, तर सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति नहुँदा मेसिन अल्पत्र थिए। लामो प्रयासपछि दक्ष जनशक्ति उपलब्ध भएपछि मेसिन सञ्चालनमा ल्याइएको हो। बहुमूल्य पत्थर प्रशोधन सुरु सुर्खेतबाट ललित बहादुर बुढाले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बोधन पाएका 10 क्याम्पसलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आङ्गिक क्याम्पसको मान्यता दिन अन्तिम चरणको काम थालेको छ। मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सम्भाव्यता अध्ययन गरेर आङ्गिक क्याम्पसको मान्यता दिन बढाएको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आगामी शैक्षिक सत्रदेखि बबई बहुमुखी क्याम्पस गुलरिया, बर्दिया, नारायण क्याम्पस दैलेख, तिला कर्णाली बहुमुखी क्याम्पस कालीकोट, रारा क्याम्पस मुगु, भेरी ज्ञानोदय जाजरकोट, मुसिकोट बहुमुखी क्याम्पस रुकुम, जलजला बहुमुखी क्याम्पस रोल्पा, बागेश्वरी बहुमुखी क्याम्पस बाँके, जनता बहुमुखी क्याम्पस सुर्खेत र भेरी शिक्षा बहुमुखी क्याम्पस सुर्खेतलाई विश्वविद्यालयले आङ्गी क्याम्पस बनाउन लागेको रजिस्ट्रार डाक्टर महेन्द्र कुमार मल्लले जानकारी दिनुभयो। निर्मल घिमिरेले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले चालु आर्थिक वर्षमा 70% मुद्दा फर्च्युट गर्ने लक्ष्य लिएको छ। कुल 815 551 मुद्दा फर्च्युट हुन बाँकी रहेकोमा सबै टुङ्गो लगाउने जानकारी अदालतले दिएको छ। हिजो 264 मुद्दा फर्च्युट भइसकेको जानकारी दिँदै नेपालगञ्ज इजलासका वरिष्ठतम न्यायाधीश विष्णुदेव पौडेलले एक वर्ष नाघेका 42 मुद्दा फैसला गर्न बाँकी रहेको बताउनुभयो। अदालतले यस आर्थिक वर्षमा सबै मुद्दाको फैसला एक वर्षभित्रै गरिसक्ने लक्ष्य राखेको जनाएको छ। अदालतले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठतम न्यायाधीश पौडेलले न्याय सम्पादनको कार्यलाई प्रभावकारी र सबैको पहुँच योग्य बनाउन लागि परेको बताउनुभयो। छिटो न्याय सम्पादन गर्ने उद्देश्यले आफूले बिहान 10:30 नै मुद्दाको सुनवाई गर्ने परिपाटी बसाएको भन्दै न्यायाधीश पौडेलले अदालती काम कारवाहीमा सबैका सहयोगको भए न्याय सम्पादन सहज हुने प्रश्न पार्नुभयो। दैनिक नेपालगञ्जमा खबर छापिएको छ। पश्चिम डायरीमा परिवार नियोजन सेवाबारे जनबुझाइ।
परिवार नियोजन भन्ने बित्तिकै बन्दागणको कुरा मात्रै गरिन्छ, तर त्यो होइन कि परिवारको व्यवस्थापनका कुराहरू आउँछन्। जन्मान्तर कति हुने, कतिवटा बच्चा रहने, कहिले बच्चा पाउने, यी विषयवस्तु कसरी उनीहरूको रेख विचार गर्ने र एउटा पारिवारिक जिम्मेवारी अभिभावकत्व कसरी ग्रहण गर्ने भन्नेदेखि यी सबै कुराहरू व्यवस्थापनभित्र पर्दछन्।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
गाई भैँसी पालक किसानहरूका लागि अत्यन्त जरुरी जानकारी।
दुधालु पशुहरूमा लाग्ने थुनेलो रोगले दुधको उत्पादन घटाउने हुनाले किसानहरूलाई आर्थिक हिसाबले निकै क्षति पुर्याउँछ। जथाभावी एन्टिबायोटिक्सको प्रयोगले पशु तथा मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्दछ भने दुध राम्ररी उमालेर नखाएमा मानिसमा क्षयरोग, ब्रुसेलोसिस, झाडा पखाला जस्ता रोगहरू देखिन सक्छ।
थुनेलो रोग लाग्न नदिन ध्यान दिनुपर्ने कुराहरू:
गोठ सधैँ सुक्खा र सफा राख्ने,
दुध दुहुने व्यक्तिले नियमित रूपमा नङ काटी साबुन पानीले हात धोएर मात्र दुध दुहुने,
दुध दुहुनु अगाडि थुन र कल्चौडो सुक्खा कपडाले पुछ्ने,
दुध दुहुने र ढुवानी गर्ने भाँडा राम्ररी पखालेर घाममा सुकाउने,
दुध दुहिसकेपछि पोविडिन आयोडिन 9 भाग र ग्लिसरिन 1 भाग मिसाएर बनाएको औषधिको झोलमा प्रत्येक थुन चोप्ने र त्यसपछि पशुलाई घाँस पराल दिई कम्तीमा 20 मिनटसम्म बस्न नदिने
र पशुमा थुनेलोको समस्या देखा परेमा तुरन्त प्राविधिक सँग उपचार गराउने।
USAID को आर्थिक सहयोगमा हेफर इन्टरनेसनल नेपाल र पशु सेवा विभागको सहकारीमा सार्वजनिक हितका लागि प्रसारित सन्देश।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके, हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, FNSE, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, IVP, UVP सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके,
फोन नम्बर 081414007 र 98482363।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय भागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98483553523।
यो कृष्ण सार FM
94 MHz, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 MHz नेपालगञ्जबाट प्रसारण भएको पश्चिम डायरीमा विश्रामपछि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
परिवार नियोजन बच्चा नपाउनका लागि मात्र नभई परिवारलाई व्यवस्थित गर्ने साधन पनि हो। परिवार नियोजनको प्रयोगको अवस्था हेर्दा बाँकेमा पुरुषभन्दा महिलाले बढी गरेको तथ्याङ्क छ। बाँके जिल्लामा विभिन्न सङ्घ संस्था तथा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको सन् 2017 तथ्याङ्क हेर्दा 90% महिलाले स्थायी परिवार नियोजन गर्ने खुलेको हो। परिवार नियोजनप्रति हेर्ने दृष्टिकोण र यसका फाइदाका विषयमा हामीले नेपाल परिवार नियोजन सङ्घ बाँकेका कार्यक्रम संयोजक हरिबहादुर विष्टसँग कुराकानी गरेका छौँ।
नेपाल परिवार नियोजन सङ्घले बाँके शाखामा 2034 सालदेखि कार्यक्रम गर्दै आइरहेको छ। होइन, परिवार नियोजन भन्ने बित्तिकै फ्यामिली प्लानिङको कुरालाई मात्र नलिएर प्रजनन स्वास्थ्यका विभिन्न क्षेत्रमा काम गर्छौँ। त्योभित्र प्रजनन स्वास्थ्यको एउटा क्षेत्र भनेको परिवार नियोजन हो। परिवार नियोजन भन्ने बित्तिकै बन्दागणको कुरा मात्रै गरिन्छ, तर त्यो होइन कि परिवारको व्यवस्थापनका कुराहरू आउँछन्। जन्मान्तर कति हुने, कतिवटा बच्चा रहने, कहिले बच्चा पाउने, यी विषयवस्तु कसरी उनीहरूको रेख विचार गर्ने र एउटा पारिवारिक जिम्मेवारी अभिभावकत्व कसरी ग्रहण गर्ने भन्नेदेखि यी सबै कुराहरू व्यवस्थापनभित्र पर्दछन्। मात्र होइन कि बन्दागणको कुरा मात्र होइन, त्यसैले हामी परिवार नियोजन सङ्घले विभिन्न आफ्ना शाखा क्लिनिकहरूमा र ग्रामीण क्षेत्रहरूमा पनि हामीले कार्य गर्दै आइरहेका छौँ। सर्भिसको पाटोमा र काउन्सिलिङ र अवेरनेसको पाटोमा पनि उनीहरूलाई चाहिँ कसरी त्यो सेवासँगको पहुँचसम्म वृद्धि गर्नका लागि हामीले गर्न सकिन्छ त्यो विषयमा हामी रोल गर्छौँ।
यो परिवार नियोजन अन्तर्गत चाहिँ अस्थायी र थायी मध्ये कुन बढी रहेको अवस्था छ त?
अब वास्तवमा स्थायी भन्ने बित्तिकै बच्चाको आफ्नो सङ्ख्या लिमिट पुगिसकेपछि हामीले आफ्नो परिवारको क्षमता कति कति बच्चा हुनुपर्छ भन्ने कुराको जब हामी निर्णय गर्छौँ त स्थायीमा जान्छौँ। त्यस कारण पहिला त विवाह हुनुभन्दा अगाडि जन्मान्तरका कुरा कहिले पाउने के गर्ने भन्ने कुरा र अस्थायीका कुराहरू रहन्छन्। जहाँनिर अस्थायीका कुराहरूमा अस्थायीको संख्या त बढी नै हुन्छ नै पक्कै पनि, अब बच्चाको संख्या पुगिसकेपछि मात्र स्थायी गर्ने प्रक्रियाको कुराहरू रहन्छन्। त्यसैले गर्दा अस्थायी नै ज्यादा हुन्छ र स्थायीहरूमा विशेष गरी बाँकेमा महिलाहरूको संख्या चाहिँ 80-90% चाहिँ स्थायी बन्धाकरण गर्नेमा उनीहरूको संख्या ज्यादा छ।
जस्तो गाउँघरमा चाहिँ यो परिवार नियोजन बारेको आम नागरिकको बुझाइ कस्तो पाउनु भएको छ?
परिवार नियोजन भन्ने बित्तिकै बन्धाकरणको कुरा मात्रै गर्न खोज्छन्, तर त्यो होइन कि परिवारको व्यवस्थापनको कुराहरू मैले अगाडि पनि राखिसकेँ। तर परिवार व्यवस्थापनका कुराहरूमा जति पहिला खाँ कुरा गर्थ्यो परिवार नियोजन भन्ने बित्तिकै ल है बच्चा बन्धाकरण गर्ने मात्रै कुरा हो भन्ने कुराहरू रहन्थ्यो र कुराहरू गर्न पनि लाज मान्थ्यो, अप्ठ्यारो मान्ने कुरा गर्थ्यो। र बिस्तारै अब जनचेतनाको वृद्धिहरू पनि बढेको छ, एजुकेसनको लेभल बढेको छ, बुझाइ बढेको छ, कम्युनिकेसनहरू र इन्फर्मेसनका बारेमा उनीहरूलाई सचेत भइसकेका स्थिति छ। त्यसले गर्दा अहिले चाहिँ परिवार नियोजनका विषयमा खुलेर कुरा गर्न सक्ने भइसकेका छन्। अझ विशेष गरी किशोर किशोरीहरूलाई हामीले त्यो प्रजनन स्वास्थ्य बारेको फ्यामिली प्लानिङको कुराहरू गर्न सक्यौँ भने पनि अझ बढी उनीहरू चाहिँ आफ्नो सेल्फ डिसिजन गर्नका लागि भोलिका दिनहरूमा जब जिम्मेवारी अभिभावक बन्न थाल्छन्, विवाह हुन्छ, उनीहरूले त्यो बेलामा यो ठाउँमा जानुपर्छ भन्ने कुराको मात्र उनीहरूले पायो भने पनि हामीले सर्भिसको पार्टलाई चाहिँ एक्सेस गराउन सक्छौँ।
यो परिवार नियोजनको थायी रूपमा घट्नेहरूको संख्या चाहिँ घटेको किन होला त, यो कारण के छ?
होइन, यसलाई घटेको भन्न चाहिँ त मिल्दैन। किन भन्दाखेरि हामी अहिले धेरैजसो हुन त हामी अब यसका कुराहरूमा जस्तै लेट म्यारेज गर्ने हो, ढिलो विवाह गर्यो भने यी कुराहरू चाहिँ फ्यामिली प्लानिङको सर्भिस अस्थायी लियो भने पनि उनीहरूले चाहिँ त्यो स्थायी बन्धाकरणमा कम हुन थाल्छ। जब हामी लेट म्यारेज गर्छौँ, हामी 25-30 वर्षमा विवाह गर्छौँ भने एउटा जन्मान्तरको प्रक्रियाले पनि उनीहरूको 40 वर्ष फर्टिलिटीको एजसम्म जान्छ, त्यसपछि उनीहरू त्यो फ्यामिली प्लानिङको स्थायी बन्धाकरणमा जानुपर्ने हुन्छ। तर हामी कहाँ अर्ली म्यारेजको संख्या बढी छ, जसले गर्दा छिटो बच्चाहरू पाउने र छिटो बन्धाकरण अथवा स्थायीको फ्यामिली प्लानिङ को कुराहरू लिने गर्छौँ। तर हामीले त्यसलाई घटेको भन्न मिल्दैन। हामीले फ्यामिली प्लानिङको अस्थायी कम साधनहरू पनि हामीले अहिले आएर जस्तै नर प्लान्ट कपरेटिभहरू राख्छौँ, त्यसले पनि त्यो कुरालाई चाहिँ स्पेस बर्थिङ चाहिँ उयो भएको हुन्छ।
र अन्त्यमा चाहिँ यो अस्थायी परिवार नियोजनको बारेमा केही नकारात्मक धारणाहरू पनि छन्, अब यसमा के भन्नुहुन्छ?
एउटा के छ भने अब नकारात्मक भन्ने बित्तिकै हाम्रो सबै कुरा केही कुराहरू शरीरमा भइहाल्यो भने पनि त्यसलाई नेगेटिभ एटिच्युडले यही नै हो भन्ने कुराहरू लिन्छौँ हामी, त्यसैले गर्दा हो भन्ने कुरा गर्छौँ। तर फ्यामिली प्लानिङका साइड इफेक्ट त केही हदसम्म हुन्छन्, तर स्वास्थ्यलाई कुनै महिलालाई कुनै कुरा सुट हुनसक्छ, कसैलाई नहुनसक्छ, उसको हेल्थको कुराहरूले पनि त्यसलाई प्रभाव पार्छ। त्यस कारण हामीले पहिला जहाँ चाहिँ जसरी पनि हामीले सेवा लिनु हुँदैन, त्यस कारण उसको शरीरको चेकअप गरिसकेपछि उसको शरीरले स्वास्थ्यले धाग्ने ठेक्न सक्ने खालको अरू इफेक्टहरू हुनसक्छ कि भन्ने कुराहरू हुनसक्छ। त्यस कारण पहिला चाहिँ हामीले चाहिँ जहिले पनि सर्भिस लिँदाखेरि हेल्थ सेक्टरमा आएर त्यसका उसका शरीरमा भएका कुराहरू के कस्तो छन्, मिल्छ मिल्दैनन्, त्यसले गर्दा साइड इफेक्टलाई घटाउँछ। साइड इफेक्ट त केही हदसम्म किनभने जुनले जे काम गर्नुपर्ने हो त्यो काम गर्दा केही कुराहरू त असर रहलान्, केही कुरा समस्या आयो ल त्यसले नै गर्दा हो भने एउटा साइकोलोजिकल त्यो किसिमको भ्रमले त्यो कुरा पर्छ होइन, तर सामान्य साइड इफेक्टहरू हुन्छन् जसलाई हामी न्यूनीकरण गर्न सक्छौँ।
नेपाल परिवार नियोजन संघ बाँकेका कार्यक्रम संयोजक हरिबहादुर विष्ट र कमला हमाल। अब अर्को सन्दर्भ, स्थानीय तहको चुनाव सकिने बित्तिकै जेठ 5 गते बसेको जाजरकोटको भेरी नगरपालिकाको पहिलो बैठकले सफा र हरियालीयुक्त नगर बनाउने निर्णय गर्यो। तर अहिलेसम्म जिल्ला सदरमुकाम रहेको नगरपालिकाको मुख्य बजार क्षेत्र खलङ्गाको फोहोर उठाउने गतिलो व्यवस्था भएको छैन। नगरलाई सफा र व्यवस्थित बनाउन बजेट र निर्णय नगरपालिकासँग भए पनि कार्यान्वयनको अवस्था सुन्ने हुँदा नगर परिषदको निर्णय अलपत्र परेको हो। चुनाव अघि नगरपालिकालाई नमुना नगर बनाउने भनेर जनतासँग बाचा गरेका मेयर, उपमेयर र वडा अध्यक्ष लगायतका जनप्रतिनिधिले लामो समयसम्म पनि परिवर्तनको सङ्केत नदेखाएपछि स्थानीयवासी असन्तुष्ट छन्। नगर सफा राख्न नगरपालिकाले निर्णय गरेको 7 महिनापछि खलङ्गा बजारका विभिन्न ठाउँमा राखिएको अव्यवस्थित बाल्टिनका कन्टेनरमा थुप्रिएको फोहोर फाल्न कुनै पहल नगरिएको स्थानीय नन्दलाल ज्योतिले बताउनुभयो। जनक केसीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
बाँकेमा अनियन्त्रित रूपमा खरिद भई दर्ता भएका ई रिक्साले रुपैडियामा शास्ति दिएपछि रुपैडिया कस्टमले भारतीय क्षेत्रमा ई रिक्साको आवागमनलाई निषेध गरेको छ। रुपैडिया प्रहरीले ई रिक्सा चालकलाई रुपैडिया नाम्ना निर्देशन दिएपछि अहिले जमुना प्रहरी चौकीसम्म मात्रै आवागमन रहेको प्रहरीको भनाइ छ। जिल्लामा दर्ता रहेका ई रिक्साहरूसँग चुस्त कागजात र चालक अनुमति पत्र नभएपछि कारवाही गरिएको रुपैडिया प्रहरीको भनाइ छ। दैनिक नेपालगञ्जमा खबर छ।
10 वर्षको द्वन्द्वको चपेटामा परेको दैलेखको नौमूल्य क्षेत्र अहिले समृद्ध बन्दै गएको छ। शान्ति र प्रक्रियासँगै सरकारले नमुना बस्ती विकास आयोजना सञ्चालन गरी पूर्वाधार विकासमा करोडौँ रकम खर्च गरेपछि यो क्षेत्र नमुना बन्न थालेको हो। यस क्षेत्रमा पूर्वाधारको विकास हुन थालेपछि निजी लगानीमा एउटा जलविद्युत आयोजना निर्माण भइरहेको छ भने दुईवटा निर्माणाधीन छन्। यज्ञराज थापाले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
एक सातादेखि नेपालगञ्ज टुरमुकाममा रहँदै आउनुभएका पूर्व राजा ज्ञानेन्द्र शाह हिजो धनगढी पुग्नुभयो। धनगढी स्थित शिवपुरी धाममा पूजाआजाका लागि पुग्नुभएका पूर्व राजा ज्ञानेन्द्र करिब 2 घन्टा स्थानीयवासीको स्वागत सम्मानसँगै धार्मिक पर्यटकीय क्षेत्रको अवलोकन गरेर नेपालगञ्ज फर्किनुभयो। यस्तै पूर्व राजा ज्ञानेन्द्रसँगै एक साता अघि नेपालगञ्ज आउनुभएका पूर्व युवरागी हिमानी हिजो नै राजधानी काठमाडौँ फर्किनुभयो। आफ्ना छोराछोरीलाई पूर्व युवराज पारसको जिम्मा लगाएर नयाँ वर्ष मनाउन नेपालगञ्ज आउनुभएका उहाँ बुधबार हिजो परिवारका अन्य सदस्यहरूसहित राजधानी फर्किनु भएको दैनिक नेपालगञ्जमा खबर छ। पश्चिम डायरीमा भेरी अञ्चल अस्पतालले प्रदान गर्ने सेवाप्रति नागरिक प्रतिक्रिया।
समस्या छ, टाउको दुखिरहेको छ, एकदम डक्टर आइदिनुहुन्न, अनि हामी कहाँ जाने, फेरि टाढाबाट आएको मान्छे, उतिको जान पहिचान पनि त छैन।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगञ्ज।
हुंडई ट्राफिक सेफ्टी।
सवारी साधनमा सिट बेल्टको प्रयोगले मात्र पनि दुर्घटनाबाट हुने मानवीय क्षतिमा 50% कमी आउँदछ। सिट बेल्टको प्रयोगले जरिवानाबाट मात्र होइन जोखिमबाट पनि बचाउँदछ।
ड्राइभ सेफ, ड्राइभ स्मार्ट।
अ सोशल इनिशिएटिभ अफ लक्ष्मी हिन्दाई नेपाल।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका। नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
यो कृष्णसार एफएम
94 मेगाहर्ज। कृष्णसार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। मध्य तथा सुदूरपश्चिमकै सबैभन्दा पुरानो तथा सरकारी अस्पतालका रूपमा नेपालगञ्जमा रहेको भेरी अञ्चल अस्पताललाई लिने गरिन्छ। सबै रोगको उपचार हुने अस्पताल तथा सुविधा सम्पन्न तथा सस्तोमा उपचार सेवा पाइने भन्दै सेवाग्राही सन्तुष्ट नभएको अवस्था छ। सुनौ भेरी अञ्चल अस्पतालले प्रदान गर्ने सेवाका बारेमा सेवाग्राहीहरूको प्रतिक्रिया सहितको नागरिक आवाज।
अब सेवा पाइन्छ कि भनेर आएको, औषधि गर्न आशले बसेछौँ, अब ठाडो ठुलो लागिरहेको छ, डाक्टर नआएर बसेछौँ, त्यत्रो टाढाबाट भाडा अलिअलि आइसकेपछि त उपचार गराएर जाने हो। 11 बजे आउनुहुन्छ भन्नुहुन्थ्यो, अहिले 11 बजेर पनि धेरै भइगयो, अहिलेसम्म आउनु भएको छैन।
मेरो नाम गुरुप्रसाद लामिछाने हो, म यहाँ प्रेसर चेक गर्न आएको हुँ, 8:20 आएको म यहाँ, अहिलेसम्म कुर्दैछु, 11:30 आउनु भएको छैन। अब यस्तो तरिकाले त हामी बिरामी एउटा त समस्या होला जस्तो छ। उहाँहरू जति ट्याम तोकिन्छ त्यस ट्याममा आएर बसिदिनु पर्छ। उहाँले पहिल्यै समयमा आइदिए भने समस्या समाधान हुन्थ्यो जस्तो लाग्छ।
काली बुढा थोकी हजुर, म शुक्रबारदेखि आएर देखाएको थिएँ अनि उस दिन औषधि लगेर थोरै गएँ, फेरि देखाउने भन्नुभएको थियो, उस दिन म 12 बजे आउँदाखेरि बन्द भइसकेको थियो। समस्या छ, टाउको दुखिरहेको छ एकदम, डक्टर आइदिनुहुन्न अनि हामी कहाँ जाने, फेरि टाढाबाट आएको मान्छे उतिको जान पहिचान पनि त छैन, पासमा पैसा पनि त हुनु पर्यो।
कृष्ण बहादुर पनि दिने सेवा अब जाजरकोबाट, अब दुर्गम जिल्ला हो हाम्रो, दुर्गमबाट यहाँ अब सुविधा ठाउँ आएका छौँ, बिहानबाट कुरिरहेका छौँ, डाक्टर आउनु भएन, बिहानमा चिसो खाएका छौँ, अब 10 बजे 10:30 बजे आउँछन् भने आए नै अब 11:30 भइगयो, बिरामी आँटिराखेका छ, गाह्रो भएर खानै पाइया छैन अहिलेसम्म।
मेरो नाम धनबहादुर चन्द। अब पहिला भन्दा त अहिले धेरै सुधार भएको हामीले ठान्दछौँ, राम्रो राम्रो डाक्टरहरू पनि आएका छन्। समयमा अब उनको जिम्मेवारी होला नि त, अहिले वार्डमा बिमारी चेक गर्ने, पुरा वार्डका बिमारी चेक गरिसकेपछि बल्ल फेरि यहाँ नयाँ चेक गर्न आउने होला नि, मेरो ख्यालमा अहिले वार्डमा व्यस्त छन् होला, त्यही लाग्छ उहाँलाई।
गत महिनादेखि सुरु भएको वायु ऊर्जा हावाबाट बिजुली 1 वर्ष नपुग्दै जीर्ण बनेको छ, यो जुम्लाको खबर हो। पहिलो पटक हावाबाट बिजुली बालिएको तातोपानी गाउँपालिका 5 डाडी वाडामा जोडिएका उपकरण जीर्ण बन्दै गएका हुन्। डिबी बुढाले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ। यता युवा व्यवसाय एवं समाजसेवी पदमबहादुर खड्काले आफ्नो जन्मदिनको अवसर पारेर प्रशान्ति वृद्धाश्रमलाई 1,10,051 रुपियाँ प्रदान गर्नुभएको छ। नगेन्द्र उपाध्यायले नागरिक पश्चिमेलीमै खबर लेख्नु भएको छ।
विभिन्न नगर तथा गाउँपालिकामा भाइरल ज्वरो फैलिएको छ, यो कालीकोटको खबर हो। टाउको दुख्ने, ज्वरो आउने, खाना मन नलाग्ने लक्षण देखिने भाइरलले स्थानीय खडा चक्र नगरपालिका, हरि नरहरिनाथ पाचल झर्ना र पलाता गाउँपालिकामा भाइरल ज्वरोले प्रकोपकै रूपमा लिएको खबर कान्तिपुरमा छापिएको छ। यस्तै सल्यानको बनगाड कुपिन्डे नगरपालिकाले घाँचरी, पिपलको रामचाउन, गैरी केटरी, घाँचरी, पानीपाखा, लेख सङ्ग्राही, दारी माझिउला लगायतमा घर दैलोमा पुगेर वृद्ध वृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। यस्तै ग्यासमा आगलागीको जोखिम बढ्न थालेपछि दाङ स्थित एकमात्र उद्योग ग्यास उद्योगमा सुरक्षा संवेदनशीलता बढाइएको खबर कान्तिपुरमा छापिएको छ भने यता बर्दियामा बाँसगढी नगरपालिका 8 भैँसासुरमा रहेको जलवायु मैत्री गाउँको संयुक्त अनुगमन भ्रमण गरिएको छ भने बर्दियाकै बाँसगढीमा दोस्रो बाँसगढी औद्योगिक व्यापार मेला तथा माघी महोत्सव 2074 सञ्चालनका लागि मूल आयोजक समिति र उपसमितिहरू गठन गरिएको खबर मिसन टुडेमा छापिएको छ। यता प्रदेश नम्बर 7 राजधानी दिपायल माग्दै हिजो आम हडताल सुरु भएको छ। मङ्गलबारसम्म शान्तिपूर्ण रूपमा भइरहेको दबावमूलक आन्दोलन हिजो बिहानैदेखि हडतालको रूपमा परिणत भएको खबर नागरिकमा छापिएको छ भने यता अछाममा एउटा कोठाको बाहिर ढोकामा 3 वडाध्यक्षको नेम प्लेट लहरै टाँसिएको छ। स्थान अभावले 2 वडाध्यक्षको नेम प्लेट भित्र छ। अर्कोतिर जिल्ला युवा सञ्जालको बोर्ड पनि छ, कोठा टेबल कुर्सीले खचाखच छ। एउटै कोठामा 5 कार्यालय। आजको अन्नपूर्ण पोस्टमा शिवराज खत्रीले खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा अब नागरिक मत, अब बन्ने नयाँ सरकारप्रति नागरिक अपेक्षाका विषयमा आजको नागरिक मत केन्द्रित रहेको छ। सुनौ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 18 सनही ठकुरीको विचार।
विकास हो चाहिए और सब रोजगार युवक लोगों का मिले चाहिए, विदेश ना जाए, अपने ये नेपाल में अपने रोजगार करें, नौकरी पावे, कृषि स्वास्थ्य शिक्षा में सब बजट आवे चाहिए, विकास हो चाहिए, अपने किसान लोगों का यहाँ मरका भी है, सब क्षेत्र के विकास करे चाहिए, किसान लोगों के फायदा हो, सब युवक लोगों का यहाँ फायदा हो, उद्योग हो चाहिए, कारखाना हो चाहिए, सब अपने नेपाल के आदमी नौकरी चाकरी पावे, मजदूरी पावे, अपने ये नेपाल में बैठे, रास्ता बनाई चाहिए, रोड सब हो चाहिए, अच्छा विकास हो चाहिए, सरकार के लिए सब करे, यही हमारा अपेक्षा है।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
खुला सिमानाले नेपालगञ्जमा बालबालिका जोखिममा 1 वर्षमा 130 बढी बालबालिकाको उद्धार।
चिसो शीतलहरले बाँकेमा आलु र टमाटरमा डडुवा रोगको प्रकोप, विदेश बसेर जाजरकोट अस्पतालमा 1 वर्षदेखि जागिर खाँदै।
बहुद्देश्य आयोजना भेरी बबै डाइभर्सनको विकास हेर्नेको घुइँचो, सुर्खेतमा बहुमूल्य पत्थर प्रशोधन सुरु।
र त्रिवीबाट सम्बन्धन प्राप्त मध्यपश्चिमका 10 क्याम्पसलाई आङ्गिक मान्यता दिँदै जाजरकोटको भेरी नगरपालिकाका निर्णय अलपत्र।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज पुष 20 गते बिहिबार जनवरी 4 तारिक, एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफ